अब देखो खुदा ताला ने दयानत और अमानत के किस कदर पहलू बतलाए, तो हकीकी दयानत और अमानत वही है जो इन तमाम पहलुओं के लिहाज से हो। और अगर पूरी अकलमंदी को दखल देकर अमानतदारी में तमाम पहलुओं का लिहाज न हो तो ऐसी दयानत और अमानत कई तौर से छुपी हुई ख्यानतें अपने हमरा रखेगी। और फिर दूसरी जगह फरमाया البقرة 189।
إن الله يأمركم أن تؤدوا الأمانات إلى أهلها.
إن الله لا يحب الخائنين. وأوفوا الكيل إذا كلتم وزنوا بالقسطاس المستقيم. بني إسرائيل 36. ولا تبخسوا الناس أشياءهم ولا تعثوا في الأرض مفسدين.
البقرة 61.
ولا تتبدلوا الخبيث بالطيب. النساء 3. यानी आपस में एक दूसरे के माल को नाजायज तौर पर मत खाया करो और न अपने माल को रिश्वत के तौर पर हुकाम तक पहुंचाया करो, ता इस तरह पर हुकाम की आनत से दूसरों के माल को दबा लो, अमानतों को उनके हकदारों को वापस दे दिया करो। खुदा खयानत करने वालों को दोस्त नहीं रखता। जब तुम मापो तो पूरा मापो, जब तुम वजन करो तो पूरी और बेखलल तराजू से वजन करो, और किसी तौर से लोगों को उनके माल का नुकसान न पहुंचाओ, और फसाद की नीयत से जमीन पर मत फिरा करो, यानी इस नीयत से कि चोरी करें या डाका मारें या किसी की जेब कतरें या किसी और नाजायज तरीक से बेगाना माल पर कब्जा करें। और फिर फरमाया कि तुम अच्छी चीजों के इवज में खबीस और रद्दी चीजें न दिया करो, यानी जिस तरह दूसरों का माल दबा लेना नाजायज है, इसी तरह खराब चीजें बेचना या अच्छी के इवज में बुरी देना भी नाजायज है। इन तमाम आयात में खुदाए ताला ने तमाम तरीके बद्दयानती के बयान फरमा दिए, और ऐसा कलाम कुल्ली के तौर पर फरमाया जिसमें किसी बद्दयानती का जिक्र बाहर न रह जाए। सिर्फ ये नहीं कहा कि तू चोरी न कर, ता एक नादान ये न समझ ले कि चोरी तो मेरे लिए हराम है मगर दूसरे नाजायज तरीके सब हलाल हैं। इस कलमाए जामे के साथ तमाम नाजायज तरीकों को हराम ठहराना यही हिकमत बयानी है। गर्ज अगर कोई इस बसीरत से दयानत और अमानत का खुल्क अपने अंदर नहीं रखता और ऐसे तमाम पहलुओं की रियायत नहीं करता, वो अगर दयानत और अमानत को बाज उमूर में दिखलाए भी तो ये हरकत उसकी खुल्के दयानत में दाखिल नहीं समझी जाएगी, बल्कि एक तभी हालत होगी जो अकली तमीज और बसीरत से खाली है। तीसरी किस्म तर्क शर की अखलाक में से वो किस्म है कि जिसको अरबी में हुदना और हौन कहते हैं, यानी दूसरे को जुल्म की राह से बदनी आजार न पहुंचाना और बेशर इंसान होना और सुलोकारी के साथ जिंदगी बसर करना। बस बिलाशुबा सुलोकारी आला दर्जे का एक खुल्क है और इंसानियत के लिए अजबत जरूरी। और इस खुल्क के मुनासिब हाल तभी कुव्वत जो बच्चे में होती है इसकी तादील से ये खुल्क बनता है उल्फत यानी खूब गिरफ्तगी है। ये तो जाहिर है कि इंसान सिर्फ तभी हालत में यानी इस हालत में कि जब इंसान अक्ल से बेबहरा हो सुलों के मजमून को समझ नहीं सकता और न जंग जुई के मजमून को समझ सकता है, बस उस वक्त जो एक आदत मुआफ़त की उसमें पाई जाती है वही सुलोकारी की आदत की एक जड़ है। लेकिन चूंकि वो अक्ल और तदब्बुर और खास इरादे से इख्तियार नहीं की जाती इसलिए खुल्क में दाखिल नहीं, बल्कि खुल्क में तब दाखिल होगी कि जब इंसान बिल इरादा अपने तई बेशर बनाकर सुलोकारी के खुल्क को अपने महल पर इस्तेमाल करे और बेमहल इस्तेमाल करने से मुश्तनिब रहे। इसमें अल्लाह जल्ला शानहू یہ تعلیم فرماتا ہے.
وَأَصْلِحُوا ذَاتَ بَيْنِكُمْ
الانفال 2.
وَالصُّلْحُ خَيْرٌ
النساء
129. وَإِن جَنَحُوا لِلسَّلْمِ فَاجْنَحْ لَهَا
الانفال 62.
وَعِبَادُ الرَّحْمَنِ الَّذِينَ يَمْشُونَ عَلَى الْأَرْضِ هَوْنًا
الفرقان 64.
وَإِذَا مَرُّوا بِاللَّغْوِ مَرُّوا كِرَامًا
الفرقان 73.
ادفع بالتي هي احسن فإذا الذي بينك وبينه عداوة كأنه ولي حميم
حميم السجدہ 33. یعنی آپس میں صلح کاری اختیار کرو, صلحوں میں خیر ہے. جب وہ صلحوں کی طرف جھکیں تو تم بھی جھک جاؤ. خدا کے نیک بندے سلوکاری کے ساتھ زمین پر چلتے ہیں, اور اگر کوئی لغو بات کسی سے سنے جو جنگ کا مقدمہ اور لڑائی کی ایک تمہید ہو تو بزرگانہ طور پر طرح دے کر چلے جاتے ہیں, اور ادنا ادنا بات پر لڑنا شروع نہیں کر دیتے. یعنی جب کوئی زیادہ تکلیف نہ پہنچے اس وقت تک ہنگامہ پردازی کو اچھا نہیں سمجھتے. اور سلوکاری کے محل شناسی کا یہی اصول ہے کہ ادنا ادنا باتوں کو خیال میں نہ لائیں اور معاف فرمائیں. اور لغو کا لفظ جو اس آیت میں آیا ہے تو واضح ہو کہ عربی زبان میں لغو اس حرکت کو کہتے ہیں کہ مثلاً ایک شخص شرارت سے ایسی بکواس کرے یا بنیت ایزا ایسا فعل اس سے صادر ہو کہ دراصل اس سے کچھ ایسا حرج اور نقصان نہیں پہنچتا. سلوکاری کی یہ علامت ہے کہ ایسی بےہودہ ایزا سے چشم پوشی فرمائیں اور بزرگانہ سیرت عمل میں لائیں. لیکن اگر ایزا صرف لغو کی مد میں داخل نہ ہو بلکہ اس سے واقعی طور پر جان یا مال یا عزت کو ضرر پہنچے تو سلوکاری کے خلق کو اس سے کچھ تعلق نہیں. بلکہ اگر ایسے گناہ کو بخشا جائے تو اس خلق کا نام عفو ہے, جس کا انشاءاللہ تعالی اس کے بعد بیان ہوگا. اور پھر فرمایا کہ جو شخص شرارت سے کچھ یاوہ گوئی کرے تو تم نیک طریق سے سلوکاری کا اس کو جواب دو, تب اس خصلت سے دشمن بھی دوست ہو جائے گا. اگر سلوکاری کے طریق سے چشم پوشی کا محل صرف اس درجے کی بدی ہے جس سے کوئی واقعی نقصان نہ پہنچا ہو, صرف دشمن کی بےہودہ گوئی ہو. چوتھی قسم ترک شر کی اخلاق میں سے رفق اور قول حسن ہے, اور یہ خلق جس حالت طبی سے پیدا ہوتا ہے اس کا نام طلاقت یعنی کشادہ روئی ہے. بچہ جب تک کلام کرنے پر قادر نہیں ہوتا بجائے رفق اور قول حسن کے طلاقت دکھلاتا ہے. یہی دلیل اس بات پر ہے کہ رفق کی جڑ جہاں سے یہ شاخ پیدا ہوتی ہے طلاقت ہے. طلاقت ایک قوت ہے اور رفق ایک خلق ہے جو اس قوت کو محل پر استعمال کرنے سے پیدا ہو جاتا ہے. اس میں خدا تعالیٰ کی تعلیم یہ ہے,
وَقُولُوا لِلنَّاسِ حُسْنًا
البقرہ 84.
لَا يَسْخَرْ قَوْمٌ مِّن قَوْمٍ عَسَىٰ أَن يَكُونُوا خَيْرًا مِّنْهُمْ وَلَا نِسَاءٌ مِّن نِّسَاءٍ عَسَىٰ أَن يَكُنَّ خَيْرًا مِّنْهُمْ وَلَا تَلْمِزُوا أَنفُسَكُمْ وَلَا تَنَابَزُوا بِالْأَلْقَابِ
الحجرات 12.
اجتنبوا كثيرا من الظن إن بعض الظن إثم ولا تجسسوا ولا يغتب بعضكم بعضا
واتقوا الله إن الله التواب الرحيم.
الحجرات 13.
ولا تقف ما ليس لك به علم ان السمع والبصر والفؤاد كل اولئك كان عنه مسؤولا.
بني اسرائيل 37.
ترجمہ،
یعنی لوگوں کو وہ باتیں کہو جو واقعی طور پر نیک ہوں، ایک قوم دوسری قوم سے ٹھٹھا نہ کرے، ہو سکتا ہے کہ جن سے ٹھٹھا کیا گیا ہے وہی اچھے ہوں، بعض عورتیں بعض عورتوں سے ٹھٹھا نہ کریں، ہو سکتا ہے کہ جن سے ٹھٹھا کیا گیا ہے وہی اچھی ہوں، اور عیب مت لگاؤ، اپنے لوگوں کے برے برے نام مت رکھو، بدگمانی کی باتیں مت کرو، اور نہ عیبوں کو کرید کرید کر پوچھو، ایک دوسرے کا گلہ مت کرو، کسی کی نسبت وہ بہتان یا الزام مت لگاؤ جس کا تمہارے پاس کوئی ثبوت نہیں، اور یاد رکھو کہ ہر ایک عضو سے مؤاخذہ ہوگا، اور کان آنکھ دل ہر ایک سے پوچھا جائے گا.